مفتی محمود صاحب گنگوہی نور اللہ مرقدہ کا ایک بیان چل رہا ہے کہ دین پر عمل کرنے میں رکاوٹ جو ہوتی ہیں ان میں خاص طور پر دو دشمن ہیں ہمارے، ایک تو اپنا نفس، اس کے متعلق بہت کچھ عرض کیا گیا تھا کہ حدیث شریف میں آتا ہے کہ بھائی سب سے بڑا دشمن وہ ہیں جو تمہارے پہلو کے درمیان میں، اس سے مراد ہے نفس، نفس ہمارا، اس کے خلاف کرنے میں دشواری ہوتی ہے لیکن بڑا فائدہ بھی ہے۔ ایک مجھے یاد آ گیا، سوچا تو نہیں تھا، وہ نفس کے خلاف کرنے پر، کہ ایک تھے تو وہ غیر مسلم، وہ اپنے نفس پر محنت کر رہے تھے اور ایک قصہ مشہور ہے کہ اس کو ایک قوت حاصل ہو گئی تھی اس کی وجہ سے، تو اور اتنی قوت کہ جیسے حکیم لوگ علاج کرتے ہیں بیماری کا، وعید لوگ جو ہوتے ہیں یہ ہندوؤں کے یہاں، وہ علاج کرتے ہیں بیماری کا، اسی طرح تھے تو وہ غیر مسلم لیکن وہ ایک قسم کی قوت، یعنی بیماری کو سلب کرنا، کوئی انہوں نے محنت کی ہوگی۔ تو ہمارے بزرگان دین میں سے اس وقت جو تھے وہ بیمار ہو گئے بہت، اور جو ہیں اس پر غشی یعنی بے ہوشی کی کیفیت بھی طاری ہو گئی۔ جب وہ بزرگ ہمارے یعنی ہمارے سلسلے کے بزرگوں میں سے، ان سے کہا گیا کہ حضرت ایک یہاں غیر مسلم ہے وہ علاج کرتا ہے، اگر آپ کی اجازت ہو تو لے جائیں، تو حضرت نے نہ کہا کہ میں اس کے پاس نہیں جاتا۔ پھر بھی مریدین نے نہیں مانا، سنیں یہ بات، اور لے گئے حضرت کو۔ تو معلوم نہیں اس نے کیا منتر پڑھا، سنیں یہ بات، تو وہ بزرگ ہمارے اچھے ہو گئے، ایک دم بیٹھ گئے۔ تو ان سے پوچھا کہ بھائی تجھ میں یہ قوت کہاں سے آئی، سنیں یہ کہ تو ہم سے بھی آگے بڑھ گیا۔ تو اس نے کہا کہ اصل میں میرے پاس کوئی کمال نہیں ہے، ایک بات ہے جس کا میں التزام کرتا ہوں کہ میں ہمیشہ اپنے نفس کے خلاف کرتا ہوں۔ مثلا نفس نے اندر سے یہ کہا کہ فلاں چیز کھانی ہے تو میں نہیں کھاتا، فلاں چیز کرنی ہے تو وہ میں نہیں کرتا، وہ شریعت سے اس کا کوئی تعلق نہیں تھا، تو اس کی وجہ سے میرے نفس میں ایک قوت آ گئی۔ تو حضرت نے موقع دیکھ کر کے کہا نہیں بات کہ بھائی کلمہ پڑھو، مسلمان ہو جاؤ، اسلام میں داخل ہو جاؤ۔ تو وہ کہنے لگا میرا جی نہیں چاہتا اسلام میں۔ حضرت نے کہا کہ بھائی تمہارا اصول ہے کہ تم نفس کے خلاف کرتے، اسلام میں داخل ہونا یہ تمہارا جی نہیں چاہ رہا، یہاں بھی تم اپنے اصول پر پابند رہو، عمل کرو۔ تو اس نے کہا جی میں اپنا اصول نہیں توڑوں گا۔ تو اس کا جی تو نہیں چاہ رہا تھا کلمہ، لیکن وہ نفس کے خلاف کر کے کلمہ پڑھ لیا اور مسلمان ہو گئے۔ سمجھے، اب ہمارے بزرگ جو تھے انہوں نے اس پر توجہ ڈالی तो वो कलमा पढ़ते ही वली हो गया। क्यों? इसलिए कि नफ्स की इस्लाह तो उसने कर ली थी, नफ्स सिर्फ चिंगारी की जरूरत थी। वो कहते हैं ना, वो जैसे पेट्रोल डाल के सारा रखा हो, उसमें कोई थोड़ी सी आग लगा दें तो वो तो आग भड़क जाती है ना। इसी तरह उसने मेहनत करके नफ्स को तो कंट्रोल कर लिया था, लेकिन अंदर में ईमान और इस्लाम नहीं था। अब जब ईमान इस्लाम की कुव्वत आ गई तो वो अल्लाह का वली बना, और वली बन करके दुनिया से गया। तो यहाँ दो बातें मालूम हुई, एक तो ये कि नफ्स के खिलाफ करने से कुव्वत आती है, और दूसरी ये बात मालूम हुई कि अहलुल्लाह की सोहबत, इसको अहलुल्लाह की सोहबत थोड़ी सी हासिल हुई, इतने में वो अल्लाह का वली बन गए। इसीलिए सहाबा का दर्जा बहुत बड़ा। क्यों? अदने से अदना सहाबी के मर्तबे तक कोई बड़े से बड़ा वली नहीं पहुंच सकता। गौस हो, कुतुब हो, अब्दाल में से हो, लेकिन हमारा अकीदा है कि अदने यानी अदना से मुराद छोटे से छोटे सहाबी हो, छोटी उम्र के हो, थोड़ी देर नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत ईमान की हालत में हुई हो और ईमान पर उस सहाबी की वफात हुई हो, तो बड़े से बड़ा वली भी उसके दर्जे तक नहीं पहुंच सकता, हमारा अकीदा है। तो ये क्यों? अभी कभी ये सोहबत की बरकत है, बाज़ मरतबा अहलुल्लाह की सोहबत से वो मकाम हासिल हो जाता है जो बड़ी बड़ी किताबों के मुताले से नहीं हासिल होता है। खैर, तो पहला हमारा दुश्मन नफ्स है, इसके मुतालिक गुज़िश्ता मजलिस में आया था। हमें तो ये मश्क नहीं करनी है फ़कत कुव्वत के लिए, हमारे सामने तो शरीयत होती है। कुरान शरीफ में वअम्मा मन खाफ मकाम रब्बिही वनह नफ्स अनिल हवा फ़इन्नल जन्नत हियल मावा, जिसने गलत ख्वाहिशात से, हराम ख्वाहिशात से अपने नफ्स को रोका तो जन्नत उसका ठिकाना है, और जन्नत अल्लाह की रज़ा का मज़हर है। हमारे एक उस्ताद बहुत अच्छी बात कहा करते जी, जन्नत इसलिए मतलूब है, और जन्नत की दुआ भी की गई है, तो जन्नत भी इसलिए मतलूब है, हालांकि जन्नत मखलूक है, कि अल्लाह की रजामंदी का ज़ुहूर जन्नत में होगा। इसलिए वरिदवानु मिनल्लाह अकबर, अल्लाह की रजामंदी बड़ी चीज़ है, लेकिन इसका ज़ुहूर जन्नत में होगा। जैसे अल्लाह की नाराज़गी का ज़ुहूर जो है जहन्नम में। तो बहरहाल हमें तो नफ्स के ख़िलाफ़ इसलिए करना है कि शरीयत पर हमें अमल करना है। इसलिए अब जैसे मिसाल के तौर पर फजर की नमाज़ आजकल बहुत दुश्वार होती है, उसके लिए उठना फिर नमाज़ पढ़ना नफ्स तो नहीं चाहता है, लेकिन हम पढ़ते हैं नफ्स के ख़िलाफ़, अल्हम्दुलिल्लाह करते हैं, नींद को तोड़ते हैं, मुसलमान गहरी नींद में होता है, लेकिन अब नमाज कज़ा हो जाएगी तो उसको खौफ है कि मेरी नमाज कज़ा हो जाएगी। तो अब ये जो अपनी नींद को तोड़ता है और नफ्स के ख़िलाफ़ कर रहा है, तो वो जो है अल्लाह की रज़ा के लिए, क्योंकि वह अल्लाह का हुक्म है वो टूटने न पाए। अकीमी सलात लिदुलूक शम्स इला ग़सक़िल लैल व क़ुरान अल फ़ज्र, बहरहाल इसी को तो ईमान कहा गया है। ला युमिनु अहदुकुम हत्ता यकुनु हवाहु तबअल लिमा जीतु बिही, तुम में मोमिन नहीं हो सकता कामिल यहाँ तक कि उसकी ख्वाहिश उस दीन के मुताबिक न हो जाए जिसको मैं लेकर के आया हूँ। तो इसके लिए मश्क करनी पड़ती है। तो बहरहाल पहला हमारा दुश्मन जो दीन पर अमल नहीं करने देते, और दूसरों तक दीन पहुंचाने में माने बनता है वो नफ्स। इसके इलाज के मुतालिक गुज़िश्ता मजलिस में आ गया था कि भाई कसरत ज़िक्र। अब हजरत फरमाते हैं कि दूसरा दुश्मन शैतान है इंसान का। वो तो सब जानते हैं कि इन शैतान लकुम अदुव मुबीन। शैतान के मुकाबले के लिए जिस नुसरत की ज़रूरत है वो तकवा है। हजरत ने कहा कि भाई शैतान पर काबू पाने के लिए तकवा है, और तकवा की तारीफ हमने गुज़िश्ता मजलिस में सुना दी थी कि इम्तिसाल अवामिर और इज्तनाब मनाही। ये मुख्तसर तारीफ है, इम्तिसाल अवामिर अल्लाह के अवामिर की पाबंदी करना, इज्तनाब मनाही अल्लाह के खौफ से जिन चीज़ों को मना किया गया है उससे बचना अल्लाह के खौफ से, इसका नाम है तकवा। तो शैतान कोशिश करता है, यहाँ तक यानी शैतान कोशिश करता है यहाँ तक हो सके, यानी जहाँ तक हो सके शैतान कोशिश करता है जहाँ तक हो सके इंसान को नाफरमानी में मुब्तला कर दे। अब शैतान की कोशिश हमेशा क्या है कि वो इंसान को नुकसान पहुँचाए। कभी तो दुनियावी नुकसान पहुँचाता है और कभी जो है दीनी नुकसान। क्यों? इसलिए कि वो इंसान को खुश देखना नहीं चाहता। असल पॉइंट ये है कि वो हमारा चूँकि दुश्मन है, इसलिए इंसान दुनिया में भी खुशहाल रहें और यार मरने के बाद भी, मरने की बात की ज़िंदगी में भी ये खुशहाल रहें, ये इसको पसंद नहीं है। इंसान को नाफरमानी में मुब्तला कर देता है, कोशिश करता है कि उसकी नमाज नमाज न रहे, इबादत इबादत न रहे। शैतान इख्तलास करता है, शैतान नमाजी के सामने से गुज़रता है उसकी नमाज को ख़राब करने के। कभी ये होता है कि नमाज हमारी वो ख़राब करता है, लेकिन वो शैतान हमें नज़र नहीं आता। जी कभी इंसान पर सवार होकर के हमारी नमाज ख़राब करता है। इसीलिए तो आप हदीस शरीफ में पढ़ा होगा कि नमाजी के सामने से गुज़रना, ख़ास तौर पर सजदे की जगह से कोई सुतरा ना हो तो बहुत बड़ा गुनाह है, है? मशहूर हदीस कि अगर मालूम हो जाए कि नमाजी के सामने से गुजरने में कितना बड़ा गुनाह है, मशहूर हदीस में, तो वो 40 तक बैठा रहे। अब ये 40 क्या, तो बाद उन्होंने कहा 40 साल, 40 दिन, अरे इतना बड़ा गुनाह है। तो अब शारहीन ने यहाँ बहस की है जी कि ये नमाजी के सामने से गुजरना इतना बड़ा गुनाह क्यों। तो कहा कि नमाज जो है मेराजुल मोमिनीन है, अस्सलातु मेराजुल मोमिनीन, कि नमाज में बराह रास्त मुसल्ली का ताल्लुक जो है अल्लाह के साथ होता है, बराह रास्त कनेक्शन हो जाता है। अब आदमी गुजरता है सामने से जी, तो जो ताल्लुक हैं नहीं बात उसमें कमी वाक़ हो जाती, उसमें कमी वाक़ हो जाती कि उसका ध्यान बट जाता है, इसीलिए इतना बड़ा गुनाह है। इसीलिए मुसल्ली को भी चाहिए कि भाई ऐसी जगह खड़ा ना हो कि हमारी वजह से कोई गुनहगार हो, इसीलिए सुतरा रखा गया, इसीलिए सुतरा रखा गया। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम सुतरे का कितना अहतमाम करते थे, हदीस पढ़ने पढ़ाने वाले जानते हैं। मीना में نبی صلی اللہ علیہ وسلم نماز پڑھا رہے ہیں. وہ ابن عباس رضی اللہ تعالیٰ عنہ کی حدیث ہے, وہاں لفظ ہیں بغیر جدارے, کہ دیوار سامنے نہیں تھی. تو یہاں شارحین لکھتے ہیں کہ دیوار تو نہیں تھی لیکن سترا تھا. کیوں؟ اس لیے کہ نبی صلی اللہ علیہ وسلم کی عادت تھی اپنے ساتھ چھوٹا نیزہ رکھنے کی, سفر میں چھوٹا نیزہ, تو نیزہ گاڑ دیتے, نیزہ گاڑ دیتے تاکہ گزرنے والا گنہگار نہ ہو. خیر, حدیث ابن عباس رضی اللہ تعالیٰ عنہ کی بار بار آتی ہے, بخاری شریف میں بھی ہیں, ابو داؤد میں بھی ہیں, اور محدثین جو ہیں سترے کا مستقل باب منعقد کرتے ہیں. سترا کا معنی سامنے کوئی چیز رکھتے تاکہ گزرنے والا اس کے ورے, اس کے پیچھے سے گزرے. تو یہ کیوں سمجھائی بات؟ یہ اسی لیے سمجھائی بات, تاکہ نمازی جو ہیں, نمازی کا جو دھیان اور جو کنیکشن ہوتا ہے جی اللہ کے ساتھ, وہ ٹوٹنے نہ پائے. سمجھائی بات؟ بہرحال اب شیطان ہمیشہ یہ کوشش کرتا ہے کہ یہ کنیکشن اس کا ٹوٹ جائے. سمجھائی بات؟ اسی لیے مختلف طریقوں سے وہ آتا ہے, لیکن وہ سامنے انسان بن کر نہیں آئے گا, انسان پر سوار ہو کر آئے گا. سمجھائی بات؟ اور ہماری نمازوں کو خراب کرتا ہے. سمجھائی بات؟ حضرت کہتے ہیں کہ حدیث شریف میں آتا ہے کہ آدمی جب نماز کی نیت باندھتا ہے تو شیطان آ کر کہتا ہے اذکر قضا, اذکر قضا, کہ فلاں چیز یاد کر, فلاں چیز یاد کر. اب جہاں اس نے نیت باندھی اللہ اکبر, تو گویا وہ ٹی وی آن ہو جاتا ہے. اسی طریقے سے سارے خیالات بالکل شروع ہو جاتے ہیں. فلاں چیز یاد کر, فلاں چیز یاد کر. وہ کل پرسو ہی ایک مولوی صاحب نے مجھ سے وعدہ کیا تھا ایک کتاب کے متعلق کہ میں دے جاؤں گا. سمجھے؟ یہ کتاب میں نے ان سے کہی پرسو ہی. سمجھے؟ تو کہا کہ میرے ذہن سے نکل گیا. انہوں نے وقت بتایا تھا کہ میں مغرب کے بعد آؤں گا. اب میں انتظار کرتا رہا, عشاء بھی ہو گئی. سمجھے؟ اور مولوی صاحب آئے ہی نہیں. وہ دوسرے دن آئے. اس نے کہا کہ میرے ذہن سے نکل گیا خیال سے, اور میں نے عشاء کی نماز کی نیت باندھی تو یاد آیا. بالکل سچی بات. وہ کہا کہ آپ کو کتاب دینی تھی, میرے ذہن سے بالکل نکل گیا, اور جہاں میں نے عشاء کی نماز کی نیت باندھی تو یاد آیا. کہتے ہیں اب میں نے سوچا کہ بہت دیر ہو گئی. تو وہ دوسرے دن آئے دینے کے. دیکھیں حدیث میں ہے بالکل صحیح. جب نماز کی نیت باندھتے ہیں تو سب یاد آ جائے. وہ ایک لطیفہ بھی مشہور ہے کہ کسی, وہ کہتے ہیں ہماری کوئی چیز گم ہو جاتی ہے تو میں نماز کی نیت باندھ لیتا ہوں, وہ یاد آ جاتی. خیر, حدیث شریف میں آتا ہے کہ آدمی جب نماز کی نیت باندھتا ہے تو شیطان آ کر کہتا ہے اذکر قضا, اذکر قضا, فلاں چیز یاد کر, فلاں چیز یاد کر. اور وہ اتنا یاد کرتا ہے کہ وہ بھول جاتا ہے کہ کون سی رکعت تھی. جی, حدیث شریف میں ایک واقعہ بیان کیا گیا ہے. میں نے کہا تھا نا کہ دیکھیے صحابی کو نبی صلی اللہ علیہ وسلم کی صحبت سے کیسی نسبت حاصل ہوتی تھی. ہمارے بزرگان دین یہی کہتے ہیں. مولانا رشید احمد گنگوئی رحمۃ اللہ علیہ کے تقاریر میں بھی ہیں کہ بھائی صحابی کو نبی صلی اللہ علیہ وسلم کی صحبت سے ہی نسبت حاصل ہو جاتی تھی, یعنی اللہ سے تعلق. یہ لا الہ الا اللہ کی ضربے لگانے کی ضرورت نہیں تھی. یہ تو ہمیں لا الہ الا اللہ تو ثابت ہے, اشرف افضل الذکر لا الہ. اور یہ جو گردن ہلاتے ہیں تو خیال کرتے ہیں کہ بھائی جو تفکرات ہو اندر وہ باہر نکل جائیں, یہ ایک علاج ہے. تو صحابہ کو یہ ضربے لگانے کی ضرورت نہیں تھی. उनको तो नबी सल्लल्लाहु अलैहि वसल्लम की सोहबत से कैसी निस्बत हासिल होती थी। हदीस शरीफ में एक वाकया बयान किया गया है कि एक सहाबी अपने बाग में नमाज पढ़ रहे थे, हज़रत शेख ने भी लिखा है, उनके बाग में यानी वो एक परिंदा आ गया। अब ये बाग जो है गंजान था जी, वो परिंदा वहाँ से निकलना चाहता था मगर पत्ते और शाखों की कसरत की वजह से वो फड़फड़ाता रहा और उसको रास्ता नहीं मिला। यानी उसके बाग में इतने दरख्त थे, सुनाई बात, वो शाख पत्ते वगैरह कि वो परिंदा निकलना चाहता था लेकिन उसको रास्ता नहीं मिला। सुनाई बात, हज़रत शेख ने भी लिखा है, नमाज पढ़ते हुए उनकी नज़र उस परिंदे की तरफ पहुंच गई। अब ये नमाज पढ़ रहे थे तो उनकी नज़र वो परिंदे की तरफ पहुंच गई, नहीं बात, अब याद नहीं रहा कि कौन सी रकात थी। सुने, अब वो तो खुश हो गए कि हमारा बाग इतना गंजान है, तो उसको देखते रहे इतने में रकात भूल गए कि कौन सी रकात पढ़ रहा। सुने, अब बहुत अफसोस हुआ उनको कि इस बाग में इस परिंदे को देखकर खालिक की तरफ से बेतवज्जुही हो गई। इनको बहुत अफसोस हुआ कि ये बाग की वजह से ये मुसीबत पेश आई, नमाज में गफलत हो गई कि रकात याद नहीं रही कौन सी रकात है, लिहाजा ये बाग इस काबिल नहीं रहा कि इसको मैं अपनी मिल्कियत में रखूं। चूँकि असल मकसूद ज़िक्रुल्लाह है, अल्लाह का ध्यान है, उसकी इबादत है, जो चीज़ इसके ज़िक्र में मुखिल बने इससे उसको दूर कर देने की ज़रूरत है, चुनाचे उन्होंने इस बाग को दूर कर दिया और अपनी मिल्कियत से इनको निकाल दिया और उसको वक्फ कर दिया। ये तो सहाबा का ईमान था, नबी सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में वो पहुँचे। यह हज़रत उस्मान गनी रज़ी अल्लाह ताला अन्हु के ज़माने में ये वाक़िया पेश आया है। तो बहरहाल ये तो सहाबा की हिम्मत थी कि एक नमाज ख़राब होने की वजह से उन्होंने बाग को क्या कर दिया, वक्फ कर दिया, तो ये नस्बत इनको हासिल थी। इस वास्ते शैतान के मुकाबले के लिए तकवे को तजवीज़ किया गया है। तकवा खाने पीने की चीज़ों में भी है कि इंसान हलाल और पाक गैर मुश्तबह चीज़ खाए, हराम नापाक चीज़ मुश्तबह चीज़ न खाएं। हराम चीज़ खाने से उसके असरात बुरे पड़ते हैं दुनिया में भी आखिरत में भी। फिर हज़रत ने वो वाक़िया लिखा है जो हमने गुज़िश्ता मजलिस में सुनाया था, वो हाथी वाला, हाथी जी कि हाथी के बच्चे का गोश्त खाया तो कैसे हलाकत आई दुनिया में। तो बहरहाल हज़रत लिखते हैं कि हराम और मुश्तबे चीज़ खाने की वजह से इसके असरात होते हैं। इसी तरह जो शख्स हराम माल से बचेगा इंशाअल्लाह इसको नफ़ा होगा, नजात पाएगा, और जो शख्स हराम चीज़ें खाएगा तो वो अपना असर दिखाए बगैर नहीं रहता, इनका असर ज़रूर होता है। इसका एक असर ये भी होता है कि ताआत से गफलत और मासी की रगबत होने लगती है। हज़रत लिखते हैं कि तकवे के ख़िलाफ़ करने की वजह से नुकसान ये होता है कि ताआत में इबादतों में दिल नहीं लगता और गुनाहों की रगबत होने लगती है, भलाइयों से बेजारी और बुराइयों की तरफ دل متوجہ ہونے لگتا ہے. قرآن پاک میں ارشاد ہیں, اعوذ باللہ من الشیطان الرجیم, یا ایہا الرسل کلوا من الطیبات وعملوا صالحا انی بما تعملون علیم. اے پیغمبر, تم اور تمہاری امتیں یعنی نفیس چیزیں, حلال چیزیں کھاؤ, کہ یہ خدا کی نعمت ہے, اور کھا کر خدا کا شکر ادا کرو, نیک کام کرو. تم سب کے کاموں کو میں خوب جانتا ہوں. اس آیت میں طیبات سے مراد حلال چیزیں ہیں جو ظاہری اور باطنی ہر اعتبار سے پاکیزہ ہو. اس آیت میں یہ بتلایا گیا کہ تمام انبیاء علیہم السلام اپنے اپنے وقت میں, تمام انبیاء علیہ السلام کو ہدایت کی گئی تھی, صرف یا ایہا الرسول نہیں کہا. نبی صلی اللہ علیہ وسلم کو خطاب نہیں ہے بلکہ یا ایہا الرسول جمع کا صیغہ ہے, اے رسولوں. تو معلوم ہوا کہ تمام نبیوں کو یہ حکم دیا گیا کہ پاکیزہ پاکیزہ حلال چیزیں کھاؤ. جب انبیاء علیہ السلام کو یعنی پاکیزہ چیزیں کھاؤ اور نیک عمل کرو, جب انبیاء علیہ السلام کو یہ خطاب دیا گیا جن کو اللہ تعالیٰ نے معصوم بنایا ہے, تو ان کی امت کے لوگوں کے لیے یہ حکم زیادہ قابل اہتمام ہے. اور اصل مقصود بھی امتوں کو اس حکم پر لانا ہے. علماء نے فرمایا ہے کہ ان دونوں حکموں کو ایک ساتھ لانے میں اشارہ اس طرف ہے کہ حلال غذا کو نیک عمل میں, عمل صالح میں بڑا دخل ہوتا ہے. یہاں آیت میں حلال کے ساتھ نیک عمل کو ذکر کیا گیا, معلوم ہوا کہ نیک عمل میں حلال روزی کو بڑا دخل ہوتا ہے. غذا حلال ہوتی ہے تو نیک اعمال کی توفیق خود بخود ہونے لگتی ہے, غذا حرام ہو تو نیک کام کا ارادہ کرنے کے باوجود بھی مشکلات حائل ہو جاتی ہیں. تو حضرت نے شیطان کے داؤ سے بچنے کے لیے علاج بتایا تقویٰ. تقویٰ بہت بڑا, اس کی وجہ سے ایک قوت آئے گی اور شیطان کے حملے سے بچیں گے. جی, حدیث شریف میں ہے کہ بعض لوگ لمبے لمبے سفر کرتے ہیں گرد و غبار یعنی غبار آلود, پھر اللہ کے سامنے دعا کے لیے ہاتھ پھیلاتے ہیں, یا رب یا رب پکارتے ہیں, مگر ان کا کھانا بھی حرام ہے, جی پینا بھی حرام, لباس بھی حرام. سنیائی بات, تو پھر ان کی دعا کہاں قبول ہو سکتی ہے؟ تو مشہور ہیں دعا. سنیائی بات, آج دعائیں جو نہیں قبول ہو رہی ہیں ہماری, سنیائی بات, اس میں ایک بہت بڑا سبب یہ بھی ہے کہ غذائیں ہماری پاکیزہ نہیں رہی. اس لیے بہت زیادہ احتیاط. گزشتہ مجلس میں بھی ہم نے مشہور حدیث سنائی تھی کہ بھائی الحلال بین والحرام بین وبینہما مشتبہات. اب مشتبہ ہم یہ نہیں کہتے کہ بھائی وہم ہو ہر چیز میں, وہم کہ یہ حرام یہ حرام, نہیں. مفتی تقی صاحب دامت برکاتہم نے جو ہیں اللہ ان کو جزائے خیر دے کہ شعبہ کی قسمیں بیان کی ہیں. خاص طور پر علماء جو ہیں ترمذی کی ان کی شروحات تقریر دیکھیں, بخاری میں بھی ہیں کہ بھائی کون سا شعبہ اس کا اعتبار کیا جاتا ہے اور کس کا اعتبار نہیں کیا جاتا. خلاصہ یہ کہ جو ناشی یعنی دلیل ہو اس کا اعتبار ہے, جو غیر ناشی یعنی دلیل ہے وہم جس کو کہتے ہیں اس کا اعتبار نہیں, لیکن اس میں بھی تفصیل ہے. یہ تو میں نے اشارہ کر دیا سمجھیں. تو بہرحال حلال تو سب کو معلوم ہے, حرام بھی سب کو معلوم ہے سمجھے. بعض چیزیں مشتبہ ہوتی ہیں تو اس سے بھی بچنے کی کوشش کرنی چاہیے, لیکن وہم کی بنیاد پر نہیں. اس سے معلوم ہوا کہ عبادات اور دعا کے قبول ہونے میں حلال کھانے کو بڑا دخل ہے. جب غذا حلال ہو تو عبادات اور دعا کی مقبولیت کا بھی جو ہے دعا کی مقبولیت کا, غذا حلال نہ ہو تو عبادات اور دعا کی مقبولیت کا بھی استحقاق نہیں رہتا. اسی وجہ سے گوشت کھانے کو شریعت نے جو مقرر کیا ہے کہ کون سا گوشت کھا سکتے ہیں کون سا نہیں وغیرہ, خیر اس کے لیے مستقل فقہ کی کتابوں کے اندر ذبح کا بیان ہوتا ہے. پھر حضرت تو بہرحال حضرت تھے, حضرت نے گوشت کھانے پر دلائل قائم کیے ہیں. خیر وہ لمبا ایک بحث ہے سمجھائی بات, غیر مسلم کے ساتھ بحث ہو گئی. وہ ایک پوسٹ مین تھا, اس نے آ کر یہ کہا حضرت کو کہ ہمارے جو ہیں جو پوسٹ میں جو رئیس ہیں وہ آپ سے ملنا چاہتے ہیں سمجھائی بات. حضرت نے کہا بہت اچھا, اور اس نے آ کر کے وہ آیا اور اس نے اعتراض ہی کیا کہ بھائی اسلام میں گوشت کھانا کیوں حلال ہے. اب جو حضرت نے اس کے ساتھ بحث کی ہیں سمجھائی بات, تو آخر میں اس کو ماننا پڑا. آدھ گھنٹے تک پورا مکالمہ ہے وہ تھا سمجھائی بات, یہاں سمجھیں گے بھی نہیں وہ. اور ثابت کیا کہ بھائی اسلام میں گوشت کیوں حلال ہے, دلائل سے ثابت کیا ہے, لمبا مکالمہ ہے اس میں. بہرحال تو اب قربانی کا بھی وقت آ رہا ہے. آپ یہاں بھی دیکھیں قربانی میں بھی خاص طور پر گوشت میں تقوی کو کہا گیا ہے. لَن ينال اللہ لحومها ولا دماؤها ولكن يناله التقوى منكم. دیکھیں یہاں بھی ہے کہ اللہ کے یہاں تم یہ جانور جو ہے اس کا گوشت اور خون نہیں پہنچتا, وہ تو ہم کھا جاتے ہیں. لَن ينال اللہ لحومها ولا دماؤها ولكن يناله التقوى منكم, اور تمہارے دل کا جو تقوی ہے وہ پہنچے گا. یعنی کس جذبے کے ساتھ قربانی کی ہے, کس اخلاص کے ساتھ قربانی کی ہے, وہ اللہ کے یہاں پہنچتا ہے. کہ بھائی قربانی ابراہیم علیہ السلام کی سنت ہے, نبی صلی اللہ علیہ وسلم کی سنت بعضوں پر واجب ہوتی ہیں سمجھے. قربانی کے جانور کے ہر بال کے بدلے میں نیکی ملتی ہیں, تو سنت ادا ہو, واجب ادا ہو, اللہ کی رضا حاصل ہو. جی ہر بال کے بدلے میں ہمیں نیکی ملے, یہ ساری نیتیں, یہ اخلاص ہو گیا. نہیں بات اب ریا شہرت سمجھائی بات, دوسری کوئی فاسد نیت اس میں نہ ہونی چاہیے, تو انشاءاللہ اس پر ثواب ملے گا. تو یہی تقوی ہو گیا. نہیں بات اللہ تعالی ہمیں جو ہے تقوی نصیب فرمائے, اس لیے دعا بھی کرنی چاہیے. اللہم انی اسألک الہدیٰ والتقیٰ والعفاف والغنیٰ. پھر اللہم آت نفوسنا تقواہا, خاص طور پر اللہم آت نفوسنا تقواہا وزکیہا انت خیر من زکاہا انت ولیہا ومولاہا. ہمارا نفس ہمارا دل بھی اللہ کے ہاتھ میں, ہم اپنی طرف سے تقوی اختیار نہیں کر سکتے, اللہ ہی سے مانگے. ہماری دعاؤں میں خاص طور پر یہ دعا ہونا چاہیے, اللہم انا نسألک الہدیٰ والتقیٰ والعفاف والغنیٰ. اللہم اکفنا بحلالک عن حرامک واغننا بفضلک عمن سواک. اللہ تعالیٰ ہمیں یہ چیزیں عطا فرمائے, اور اپنی محبت نصیب فرمائے. سبحان اللہ وبحمدہ سبحان اللہ.